तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS नेपाली SBS साउथ एशियनमा
तपाईँ सुन्दै हुनुहुन्छ SBS साउथ एसियनको यो नेपाली कार्यक्रम। तपाईँले हामीलाई सुनिरहनु भएको छ SBS साउथ एसियनमा मंगलबार प्रत्यक्ष दिउँसो 2-3 बजेसम्म र हामी पुनः प्रसारण चाहिँ बिहिबार SBS रेडियो 2 अपराह 4-5 बजेसम्म र हामीलाई प्रत्यक्ष र क्याचअप रेडियोहरूमा बाहेक पडकास्टमा र अन्य क्याचअप रेडियो हाम्रो एप र वेबसाइटमा सुनिरहनुभएका श्रोताहरूलाई पनि मेलबर्नबाट न्यानो नमस्कार। र ब्रेक अघि भने चाहिँ र कार्यक्रमको सुरुवातदेखि भने चाहिँ अब चाहिँ रेफ्युजी विक वा शरणार्थी सप्ताहको बारेमा कुरा गर्ने पालो भएको छ श्रोतावृन्द। अस्ट्रेलियामा यसपालि आइतबार जुन 15 शनिबार जुन 21 रेफ्युजी विक वा शरणार्थी सप्ताह मनाइँदैछ र विश्वव्यापी रूपमा चाहिँ हरेक वर्ष जुन 20 अन्तर्राष्ट्रिय शरणार्थी दिवस पर्ने गरेको छ। यही सन्दर्भमा आज हामी न्यू साउथ वेल्स र विक्टोरियाको सिमानामा पर्ने रिजनल शहर अब्रीका मेघनाथ रिमाल र दुर्गा प्रसाद रिमालसँगको कुराकानी सुन्दैछौ। रिमाल दाजुभाइले भूटानमा जन्मिएपछि नेपालमा 20 लामो शरणार्थी शिविरको बसाई र त्यहाँबाट अस्ट्रेलियासम्मको आफ्नो यात्राबारे हामीसँग केही समय अघि कुराकानी गरेका थिए। यो सँगै साहित्य लगायत मानसिक स्वास्थ्य लगायतका विषयमा गरिएको यो कुराकानी सुनौ अबको प्रस्तुतिमा।
तपाईको समुदाय, तपाईको कुराकानी, एसपीएस नेपाली।
म मेघनाथ रिमाल, साहित्यिक नेम रिमेन आलोक, म अलबरीमा बस्छु र म चाहिँ सपोर्ट वर्कर हो। हजुर, म नेपाली भाषी भुटानी, विशेष त म भुटानमा जन्मिएको। म 7 हुँदाखेरि भुटानबाट नेपाल आएँ। नेपाल आएर रेफ्युजी क्याम्पमा भुटानी शरणार्थी पथरीमा म 20 बसेँ। त्यस पछाडि विभिन्न राज्यमा 7 देशमा हामीलाई विभाजित गरियो या कुन देशमा जाने र आइओएमको माध्यमद्वारा अस्ट्रेलिया आएको र अस्ट्रेलिया हामी आउँदाखेरि सुरुमै हामीलाई पिआर दिएको थियो। त्यस पछाडि हुँदै हुँदै अहिले सिटिजन हो अस्ट्रेलियाको र लगभग म 2011 आएको।
अब अलबरीको नेपाली भाषी भुटानी समुदायको लागि चाहिँ के छन् प्रमुख मुद्दाहरू?
हाम्रो नेपाली भाषी भुटानीहरूको मुद्दा भनेको त्यही अब सबै फ्यामिली सबै आउँदाखेरि बुवा आमाहरूलाई इन्टरप्रेटर राख्ने, त्यसको लागि अलिकति घरबाट बाहिर निकाल्ने, अब कुनै संस्थाहरूले बाहिर लाने घुमाउने होहरू चाहिँ अलिक कमी छ। त्यसलाई बढाएर चाहिँ उहाँहरूको पनि दिमागलाई चाहिँ अलिकति खुल्ला बनाउने, किनकि उहाँहरूले त देश छोड्नु भएको छ, यहाँ त छिमेकीसँग ओल्लो छिमेकीसँग पनि झैझगडा छैन, बोलचाल पनि छैन।
मेरो नाम दुर्गा प्रसाद रिमाल, पेसाले म सोसियल वर्कर। दाइले भने जस्तो जन्म भुटान, बच्चीमा नेपाल आयौँ। हामी चाहिँ एकदमै साथी जस्तो छौँ है, फेरि अर्को पाटो मलाई जोड्न मन परेको। हामीसँग चाहिँ 3 ग्याप होला, तर सबैले हामीलाई त ट्विन भन्थे, साथी भन्थे कि। हाम्रो साहित्यले दिएको अर्को दाजुभाइभित्रको नि एउटा फ्रेन्डसिप भन्छ नि, त्यो चाहिँ हामीले पाएको छौँ, त्यो अर्को पाटो रह्यो। अनि क्याम्पमा बसेँ मैले, मेरो औपचारिक शिक्षा पनि क्याम्पमै सकेर, पछि अस्ट्रेलिया आउनुभन्दा अगाडि म टिचिङ पेसामा आबद्ध थिएँ र मैले म फर्चुनेट थिएँ कि नेपालमा मैले गभर्मेन्ट स्कुल पनि पढाइरहेको थिएँ। त्यस पछाडि म एउटा स्कुलमा प्रिन्सिपलको रूपमा काम गर्दा गर्दै म अस्ट्रेलिया आएँ। यहाँ आइसकेपछि मैले मेरो पहिलो पुस्तक गजल सङ्ग्रह भूगोलको नासो प्रकाशित गरेँ। त्यो चाहिँ अस्ट्रेलियामा हाम्रो नेपाली भाषी बिचमा चाहिँ भाषा साहित्यका कार्यक्रमहरू नभइरहेको अवस्थामा एउटा च्याम्पियनको रूपमा चाहिँ यो सुरु गर्नुपर्छ भनेर त्यो बुक्स पब्लिस गरेँ। साहित्य कहिलेबाट सुरु भयो भनिरहँदा अलिकति अगाडि म जान चाहन्छु। अब हामी नेपालबाट हाम्रा पुर्खाहरू भुटान जानुभयो, त्यो भुटानमा बसिरहँदा भाषा साहित्य संस्कारले नै जोडिरहेको थियो र विडम्बनामा 90 हामी चाहिँ देश निकालामा पऱ्यौँ र पूर्ण नेपाल आयौँ। म त बच्चै थिएँ र त्यस पछाडि त्यो भाषाप्रति एक खालको मोह ब्लडमै रहेछ भनौँ है। तर आफूलाई थाहा हुँदा चाहिँ म कक्षा 4-5 हुँदादेखि नै मैले कविताहरू लेख्ने गर्थेँ र पछिल्लो समय चाहिँ 2060 आएर गजलसँग अझै नजिक भएर गजल लेखियो। त्यो हिसाबले बुझेदेखि भाषा साहित्यको नजिकै भएर भाषा साहित्यको सेवा गरिरहेको छु।
हजुर, मेरो पनि लगभग भाइले भने जस्तै हो। हामी दाजुभाइ होइन, हामी रेफ्युजी क्याम्पदेखि नै हामीसँग चाहिँ एकजना अनन्त दाई हुनुहुन्छ, प्रकाश आङदेम्बे दाई। उहाँले चाहिँ हामीलाई एकदम सिकाउनुहुन्थ्यो र केटा हो तिमीहरूले गर्ने हो, तिमीहरूले गर्दाखेरि जे पनि गर्न सक्छौ, क्षमता छ भन्नुहुन्थ्यो नि। हामीले गजल लेख्ने, कविता लेख्ने, रुवाई लेख्ने, हाइकु लेख्ने गरेर हामीले केही सिर्जनाहरू लाई मालामा उनेर हामीले एक दुईवटा पुस्तकहरू पनि निकालेको छौँ।
अनि अघि तपाईँले पनि भन्नुभएको थियो होइन रिमेनजी, कि अब 20 वर्ष रिफ्युजी क्याम्पमा बसेर आएको भनेर, होइन अब के त्यो कठिन समयमा साहित्यले मद्दत गरेको थियो भन्दै कसले भन्न चाहन्छु?
त्यतिखेर यो साहित्य भनेको चाहिँ यस्तो हो कि मनदेखि मनसम्म जोड्ने एउटा तार हो। हामी रिफ्युजी क्याम्पमा बसिरहँदा पनि ती साहित्य सिर्जनाहरूले एकान्तमा बसेर हाम्रो परिवेश, हाम्रो दुःख पीडा वेदनाहरूलाई एउटा शब्दमालामा उनेर एउटा सिर्जना बनाउँदाखेरि त्यसले हामीले यति आनन्द दिन्थ्यो, देश सम्झिन पाइन्थ्यो त्यही भाषा त्यही सिर्जनाभित्र, होइन आमाको काख सम्झिन पाइन्थ्यो, छोराछोरी सम्झिन पाइन्थ्यो, एउटा कल्पना गर्न पाइन्थ्यो। अब म पनि यो देशको नागरिक भइदिएको भए राम्रो राम्रो काम गर्थेँ भने कल्पनाहरू त्यो सिर्जनाभित्र हुलेर यो साहित्य भनेको चाहिँ संसार हो जस्तो लाग्छ मलाई। त्यसरी बाँच्ने आधार बनेको थियो हामी उहाँ हुँदाखेरि।
तपाईँले कस्तो गम्भीर प्रश्न उठाउनु भयो, त्यो हिसाबले अलिकति थोरै म यसलाई जोड्न चाहन्छु। साहित्य एउटा हिलिङ पनि हो, हिलिङ प्रोसेस। जस्तो तपाईँको मानसिक स्वास्थ्यलाई, तपाईँ जति तनावमा रहिरहनुहुन्छ होइन, तपाईँलाई जति भोगाईहरू पीडा भइरहेको हुन्छ, ती कुरा शब्द मार्फत जोडिरहँदा लेखिरहँदा त्यसले चाहिँ एउटा औषधिको काम पनि गर्छ। र म आफैले चाहिँ पछिल्लो केही वर्षहरू भए अथवा हामी क्याम्पमै रहँदा पनि चाहिँ हामीले भएका भोगाईहरूलाई चाहिँ शब्द मार्फत हामी उनेर त्यो एक खालको कल्पनामा डुब्थ्यौँ। दाइले भने जस्तो हाम्रो पनि नागरिकता होस्, हाम्रो पनि देश होस्, हामीलाई पनि एउटा मान्छे सरा मान्छेको व्यवहार गरियोस् भन्ने कुराहरू हामी अभिव्यक्त गर्न सक्दैनथ्यौँ अरू ठाउँमा, र साहित्य मार्फत हामी अभिव्यक्त गर्दै गरिरहन्थ्यौँ। र आज पनि तपाईँले केही मेरा गजलका शिरहरू सुन्नुभयो भने ती पनि मेरा पीडा, ती मेरी भोगाई हाम्रा अभिव्यक्ति नै हुन् साहित्य।
अनि अब भर्खरै भन्नुभयो नि पहिलाको समयलाई याद गर्दाखेरि त्यति बेला लेखेका केही कुराहरू याद छ जुन हामीलाई बाँड्न चाहनुहुन्छ, साट्न सक्नुहुन्छ केही?
हजुर, मलाई एउटा अहिले मैले यतिखेर मेरो श्रीमती सम्झिरहेको छु। पहिलोचोटि म मरुङमा हो, ऊ झापामा, पहिलोचोटि भेट्दा मैले एउटा रुवाई लेखेको थिएँ। पहिलो भेट दायाँ बायाँमा भयो, पहिलो भेट दायाँ बायाँमा भयो अनि दोस्रो भेट दर्पण छायामा भयो, पहिलो भेट दायाँ बायाँमा भयो अनि दोस्रो भेट दर्पण छायामा भयो। भेट गर्ने इच्छा भो कि अघि बढ्दै थिएँ हजुर, भेट गर्ने इच्छा भो कि अघि बढ्दै थिएँ हजुर, अन्तिम भेट अझमरी मायामा भयो। हाम्रो भेटै यहाँ भएको थियो र एउटा ठुलो स्टेज प्रोग्राममा देखादेख भएर यो सिर्जनाहरू, त्यहाँबाट पनि अब माया प्रीतिले पनि एकदम जोड दिँदो रहेछ भनौँ न।
मसँग धेरै छन् तैपनि मलाई एउटा गजलको म दुईवटा शेर तपाईँलाई प्रस्तुत गर्न चाहन्छु, र यो चाहिँ म आफैले पनि लेखेँ भन्दा थोरै गर्व आफूलाई पनि लाग्छ। शरणार्थी एल्बममा गायक आदरणीय दाजु अर्जुन रसाइलीजीले सङ्गीत गर्नुभयो र उहाँले गाउनु भएको छ। शरणार्थी एल्बम भन्ने छ, एकदम हाम्रो परिवेशसँग जोडिएको एल्बम हो, त्यसमा यो गजल पनि समावेश छ। म तपाईँलाई दुईवटा सेयर भन्छु है। जिन्दगीमा कहिलेकाहीँ हार्ने पो त मान्छे, जिन्दगीमा कहिलेकाहीँ हार्ने पो त मान्छे, आफ्नो घाँस अरूलाई सार्ने पो त मान्छे, कालको मुखमा छटपटिँदै जीवन माग्नेलाई जीवन दिन आफ्नो इच्छा मार्ने पो त मान्छे।
SBS साउथ एसियन।
श्रोताहरू, यो कुराकानी जारी रहनेछ पडकास्टमा यो छोटो विश्रामपछि। दोस्रो पुस्तालाई चाहिँ कसरी यसमा सहभागी गराउँदै हुनुहुन्छ भन्ने कुरा साहित्यमा?
मेरो छोरी यहाँ जन्मेकिन, जो छोरीलाई मैले अहिले लिएर आइरहेको छु, छोरी आफै पनि एउटा पुस्तक प्रकाशन गर्ने पक्षमा छिन्, उनले आफ्नो स्टोरी लेखिरहेकी छिन्, अङ्ग्रेजीमा लेखेकी छिन्, तर भावना हाम्रै हो। र हामीले चाहिँ भइसक्यो दाइले अघि भने जस्तो नेपाली कक्षामा लाने नेपाली गजल कविताहरू उनीहरूले बुझुन् नबुझुन् हामी भइसक्यो चाहिँ सामेल गराउने ल्याउने, होइन त्यसरी हामीले चाहिँ गरिरहेछौँ। यसले चाहिँ पछिको इम्प्याक्ट के हुन्छ होला जस्तो लाग्छ भने उनीहरूले भाषा, हाम्रो नेपाली भाषा साहित्य संस्कारप्रति चाहिँ उनीहरूमा ज्ञान बढ्छ र गर्व गर्छन्, र उनीहरूले अटोमेटिकल्ली चाहिँ यो कुराहरू लिन्छन् होला, होइन बाई फोर्स भन्दा नि विलिङली एक्सेप्ट गर्छन् होला भनेर हामी त्यसरी लागि परिरहेछौँ। र हामीले नेपाली क्लास पनि अलबेरीमा सञ्चालन गऱ्यौँ र 2017 होला पहिलो म आफैले संयोजन गरेको थिएँ, दाई हामी लगायत भएर चाहिँ हामीले नेपाली क्लास सुरु गरेका थियौँ र अहिलेसम्म पनि निरन्तर छ, होइन। त्यसरी अब केही साहित्यका कार्यक्रमहरू पनि हामी गरिरहन्छौँ, बच्चाहरूको एउटा नृत्य भयो, कति कम्पिटिसनहरू भयो लेखनमा पनि हामी कहिले कहिले गर्छौँ, र दाई आफैले पनि बालगीत अहिले लेखेर चाहिँ अब बजारमा भिडियो मार्फत चाँडै पनि आउँदैछ, त्यो चाहिँ बच्चाहरूलाई एउटा मोटिभेसन होस् भनेर, र यिनै कार्यहरू हामी गरिरहेछौँ।
अनि अब अलिकति मानसिक स्वास्थ्यको पनि कुरा आइहालेको हुनाले तपाईँ आफै पनि यही क्षेत्रमा कार्यरत हुनुहुन्छ नि त. अब अस्ट्रेलियामा धेरैजसो नेपालबाट आउनेहरू युवा जनसङ्ख्या हुनुहुन्छ भनौँ न, अब उहाँ कस्तो सोचेको र देखेको भोगेको अस्ट्रेलिया फरक हुन्छ, आफूले नसोचेको एउटा नयाँ अवस्थाको तनाव फरकै हुन्छ, अब कतिले चाहिँ आफ्नो प्यासन फलो गर्यो भने मद्दत हुन्छ भनेर भन्ने गर्नुभएको छ. अनि तपाईँले पनि भर्खरै अब साहित्य र मेन्टल हेल्थको एउटा जुन कनेक्सन हुनसक्छ भन्ने यस्तो कुरा भन्नुभयो, त्यो अलिकति बताइदिनुहोस् न एज सम वान हु इज वर्किङ इन दिस.
कस्तो हुन्छ भने चाहिँ यो मानसिक स्वास्थ्य भन्ने चाहिँ तपाईँको आफ्नो थट प्रोसेस हो, जति आफ्नो थट प्रोसेसलाई हामीले कन्ट्रोल गर्न सक्यौँ त्यति नै राम्रो हुने हो. र यो हिसाबले गर्दा चाहिँ यदि तपाईँ अब एउटा भनौँ आफ्नो देशबाट यहाँ काम गर्न आउनु भएको छ होइन, अब आफूले सोचेको जस्तो जागिर्नु होला, कति ठाउँमा आफूलाई गाह्रो होला अप्ठ्यारो होला, त्यसमा हिम्मत नहारिकन चाहिँ नेक्स्ट स्टेप चाहिँ ब्राइट छ है भनेर चाहिँ होइन तपाईँले सकारात्मक हिसाबले सोचेर अघि बढ्नुभयो र आफूलाई जे जे कुराहरूमा एकदमै इन्ट्रेस्ट लाग्छ होइन, जे कुरा तपाईँलाई मनपर्छ त्यहाँ ती क्रियाकलापहरू गर्ने, कुनै सभा समारोह वा यस्तै साहित्यिक पर्व आउँदी तपाईँको इच्छा छ भने आउने, एक आपसमा घुलमिल गर्ने हो भने तपाईँलाई सहज हुन्छ. र समस्या भनेको कहिले पनि दीर्घकालीन हुँदैन. आज समस्या छ हामीलाई ठुलो लाग्छ, तर त्यो समस्याको समाधान भोलि अवश्य हुन्छ. र जहिले पनि सकारात्मक सोचेर अघि बढियो भने चाहिँ हामीले यो अहिले त तपाईँको सुसाइड रेट एकदमै बढिरहेको छ होइन, र हाम्रो जस्तो आप्रवासी समुदायमा चाहिँ तपाईँको आत्महत्या गर्ने कुराहरूदेखि लगेर होइन अब यो तपाईँको आफूले आफूलाई हतोत्साहित गर्ने कुराहरू एकदम बढिरहेछ. यो अवस्थामा चाहिँ सकारात्मक सोच्नुपर्छ. र तपाईँको फुर्सदको समयमा तपाईँ एक्लो महसुस गरिरहनु भएको छ भने अहिले त सोसियल मिडिया मार्फत पनि यस्ता कार्यक्रमहरू होइन जताततै भइरहेको हुन्छन्, आएर एक आपसमा होइन आफूलाई सामेल गराइयो, सकारात्मक सोच्यो भने यी कुराहरूलाई निर्मूल गर्न सकिन्छ. र अर्को एउटा मलाई थोरै जोड्न मन परेको, हाम्रो संस्कार यति राम्रो संस्कार छ, हामी बहुसांस्कृतिक हिसाबले आएका छौँ भनेपछि हाम्रो त सोसाइटी नै हाम्रो लागि एउटा सेफेस्ट प्लेस हो नि त होइन, यो त थ्योरीले नै प्रुभ गरेको. हामीलाई त एक आपसमा केही गाह्रो अप्ठ्यारो भने हामी अब जस्तो ओतिर परतिर तलतिर मासेर गफ गर्छौँ, हाम्रा त कति धेरै छन्, फेरि हाम्रो नेपालीपन, हामी नेपाली भएपछि सबैलाई एउटा परिवार देख्छौँ, त्यो हिसाबले गर्दा एक आपसमा आए चाहिँ आफ्ना दुःख पीडाहरू साट्न सक्यो भने तनाव बाट चाहिँ आफू मुक्त हुन सकिन्छ र आफ्नो मानसिक जुन एउटा विचल्लीलाई हामीले रोक्न सकिन्छ जस्तो लाग्छ.
यस विषयमा अलिकति थप्न मन लाग्यो, यो अहिले मेन्टल हेल्थको विषयमा म आफै पनि पीडित. कसरी भने मेरो कान्छो छोरा अहिले 5 वर्ष भयो, ऊ चाहिँ ओटिस्टिकको बच्चा हो. हामीले 2-3 वर्षसम्म हामी एकदम भित्रै बस्ने, बाहिर नजाने, यसले हामी पनि पीडित भएर हामी डक्टरको सल्लाह अनुसार चाहिँ यो भएन, यसरी हुँदैन, किनभने फर्स्ट त म हेल्दी हुनु पऱ्यो, म हेल्दी भएपछि मेरो परिवार हेल्दी हुन्छ भन्ने मानसिक यसले भएर हामीले अहिले बाहिर खुलेर आउनुपर्छ, जुन भाग्य छ त्यही नै आफूले लिनुपर्छ भनेर मेरो बच्चा 5 वर्ष भयो र अहिले ओटिस्टिक बच्चा हो. यसको म चाहिँ के सन्देश मैले यहाँ यो सुनाउन खोजेको होइन, मेरो यस्तो छ भन्ने गर्वले दुःखको कुरो हो, तर कति अभिभावकहरू यसरी बच्चाहरू यस्तो हुँदाहुँदै पनि घरभित्रै बस्ने, बाहिर ननिक्लिने, अनि अर्को अभिभावकले चाहिँ त्यो बच्चाहरूको त्यस्तो समस्या भएको ठाउँमा नगइदिने, जाँदा पनि अब कति ठाउँ त के पानी खाने केबाट ल्याएको छ बच्चाको भनेर सोध्ने खालको, मन्दिर लैजा होइन यस्तो धामी लगा भन्ने खालको हिसाब किताब गर्दाखेरि हामी जस्तो धेरै पछि परेको छौँ, हामी त अघि आइसकेका छौँ. र यो सन्देश चाहिँ म के दिन चाहन्छु भने हामी यसरी पछि नपरौँ, आफ्नो हेल्थ नगुमाऊ, आफू सक्षम भयो भने परिवारलाई, समाजलाई र राष्ट्रलाई हामीले सजिलैसँग चलाउन सकिन्छ भन्ने म एउटा सन्देश दिन चाहन्छु.
अनि हालै केही समय अगाडि मात्रै विश्व अटिज्म सचेतना दिवस पनि थियो होइन, हाम्रो नेपाली समुदायमा चाहिँ के कुरा ल्याकिङ छ भनौँ न?
हाम्रो चाहिँ के छ भने समस्या छ, यो समस्या चाल पाइदियो भने अर्को छिमेकी अर्को आफन्तहरूले मलाई घृणा गर्ला कि होइन, यसरी ब्याग भएछु. अब घृणा गर्नु नगर्नु आफ्नो ठाउँमा छ, तर आफू चाहिँ अगाडि बढ्नु पर्यो, आफ्नो दिमागलाई चाहिँ फ्रेस बनाउँ त हामी यो संसारमा बाँच्न सक्छौँ नि. एउटा कुरो के छ भने अन्तिम सासम्म त हामीले त जीवित भएर बाँच्नुपर्छ. भोलि म फ्यास्छ गएपछि यही भाइ छ दाजुलाई उठाऊ भन्दैन क्या, त्यो लास उठा भन्ने हो, भनेपछि सास हुन्जेल हो नि त हाम्रो, सास हुन्जेल खुसीले बाँच्छौँ र एक आपसमा सहयोग गरेर यस्तो दुःख परेछ भने समाजलाई नै हामी परिवारलाई अनि समाजलाई र राष्ट्रलाई नै सहयोग गरेर अगाडि बढाउँ भन्न चाहन्छु म. र विशेष म मेरो श्रीमतीलाई पनि यहाँबाट हामी त्यसरी मेन्टली पछाडि बस्नुभन्दा पनि अगाडि निक्लिनुपर्छ, जसरी अहिले हामी निक्लिरहेका छौँ त्यसरी नै अघि बढ्नुपर्छ. संसार हाम्रो लागि हो, हामी खुसी भयो भने संसार खुसी हुन्छ, हामी दुःखी भयो भने संसार अँध्यारो हुन्छ भन्न चाहन्छु.
यो फेरि डिसेबिलिटीको कुरो आइरहँदा चाहिँ म आफै पनि यो फिल्डमा पहिला काम गरेको र पछि एउटा एडभोकेटको रूपमा पनि काम गरेको हिसाबले हाम्रो समाजमा मैले चाहिँ के देख्छु भने त्यो एक खालको स्टिग्मा र स्टिरियोटाइप सोच छ हामीमा, र हामी आफै पनि जस्तो दाइले भने जस्तो दाइलाई पनि एक दुई वर्ष लाग्यो ओपनली समाजमा आएर, होइन मेरो बच्चा हो, मेरो बच्चामा जे होइन ऊ डिफ्रेन्टली एबल भए पनि मेरो बच्चा हो भनेर जसो गर्व गरेर बाहिर आइरहेछन्, त्यसरी आफू बाहिर गर्वको साथ आउनु पर्यो। र एउटा सरल कुरो चाहिँ के बुझ्नुपर्छ जस्तो लाग्छ हाम्रो समाजले, हाम्रो अभिभावकले भने चाहिँ रियालिटी स्वीकार्नु पर्यो, सत्यता सत्यता हो र स्वीकारेर त्यसमा नेगेटिभली मेरो बच्चा वा चाहिँ मेरो परिवारमा यस्तो छ भन्नुको सट्टा पनि त्यसमा चाहिँ सकारात्मक चिजहरू के छ त पोजिटिभ साइडहरू भनेर हेर्न सक्यो भने यी कुराहरू चिरफार हुन्छन्। र अलिकति चाहिँ मलाई दुःख लाग्दो पाटो चाहिँ के देख्छु हाम्रो नेपाली समाजमा भने अलिकति परिवारले पनि तपाईँको मेन्टल हेल्थको कुरा होस् डिसेबिलिटीको कुरा होस् होइन परिवारले चाहिँ तपाईँको हेया दृष्टिले हेर्छ, उसले सपोर्ट गर्नुको सट्टा चाहिँ होइन यसले यो कुराहरू पहिला गल्ती गराएको थियो होला नि त होइन, कोही बेला पुनः पूर्वजन्मको कुरा ल्याउने कति कुरा मेन्टल हेल्थको कुरा आउँदा यसले होइन यो बेहोरा देखायो होइन यो खालको बिहेभियर यसले त्यतिकै देखाउँदैछ यो फटा भइरहेछ भन्ने खालको हामी चाहिँ अलिक नेगेटिभ सोच्छौँ, तर त्यसको सट्टा चाहिँ होइन उसलाई यो भइरहेछ, हिजो उसको ऊ यति राम्रो व्यवहार गर्ने मान्छे आज उसको व्यवहार किन परिवर्तन भइरहेछ, उसलाई के सहयोग चाहिएको छ भनेर सकारात्मक हिसाबले हामीले बोल्दिन मात्रै सक्यौँ भने यी कुराबाट हाम्रो समाज बाहिर निस्किन कति बेर पनि लाग्दैन।
मैले यतिखेर यहाँबाट सम्झिरहनु पर्छ हामीलाई यत्रो बनाउने हुर्काउने र यो जुन हामी यो स्थानमा छौँ यो चाहिँ हाम्रो श्रेय चाहिँ हाम्रो बुवा आमालाई जान्छ होइन, र हैसियमा हैसियत जोड्ने र यस्तो गर्नुपर्छ जानुपर्छ है भन्ने हाम्रो मेरो श्रीमतीलाई जान्छ धन्यवाद, अनि छोराहरू 16 वर्षको र 13 वर्षको छोराहरूले सानो बच्चालाई हेरेर कुनै दिन ड्याडी मम्मी तपाईँहरू पनि रिफ्रेसमेन्टमा जानु भनेर भनिरहेको म सम्झिरहेको छु अहिले, र विशेष सबैलाई म धन्यवाद दिन चाहन्छु।
SBS नेपाली SBS साउथ एसियनमा
र श्रोतावृन्द अब्रिका मेघनाथ रिमाल र दुर्गा प्रसाद रिमालसँगको यो कुराकानी सुन्नुभयो एसबीएस नेपाली पडकास्टमा। र यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसले कुनै पनि समर्थन वा विरोध जनाउँदैन। र यदि तपाईँले यस कुराकानीमा चाहिँ साहित्य र गजलका कुराहरू कसरी आए भन्ने सोचिरहनु भएको छ भने चाहिँ यो कुराकानी हामीले केही समय अघि मेलबर्नमा सम्पन्न भएको एक नेपाली साहित्यिक कार्यक्रम गरेका थियौं र सो विषयका अन्य सामग्री पनि हाम्रो वेबसाइटमा तपाईँले पाउन सक्नुहुन्छ। र यो जानकारी सँगै चाहिँ यो वर्ष सन् 2025 शरणार्थी सप्ताहको नारा भनिरहेको छ फाइन्डिङ फ्रिडम डाइभर्सिटी इन कम्युनिटी वा स्वतन्त्रता प्राप्ति समुदायमा विविधता, र यही स्वतन्त्रताकै विषयमा आधारित रहेर हामीले अघिल्ला वर्षका रेफ्युजी विकहरूमा पनि गरेका अन्य कुराकानीहरू सुन्नका लागि हाम्रो वेबसाइटमा जानुहोस्। ठेगाना हो sbs.com.au/nepali वा हाम्रो निशुल्क एसबीएस अडियो एप डाउनलोड गरेर भाषाहरूको सूचीबाट नेपाली छान्नुहोस् र नोटिफिकेशन अन गर्नुहोस् वा आफूलाई मनपर्ने पडकास्ट एपमा एसबीएस नेपाली पडकास्ट भनेर खोज्नुहोला। हाम्रा थप सामग्रीहरू सोसियल मिडियामा फेसबुक एक्स र इन्स्टाग्राममा पनि उपलब्ध हुन्छन् एसबीएस नेपाली भनेर खोज्नुहोस्। युट्युबमा भने हामी @SBS साउथ एसियनको नाममा उपलब्ध छौं। लाइक फलो र सब्सक्राइब गरेर हामीलाई साथ दिनुहोस्।
SBS नेपाली SBS साउथ एसियनमा
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ एप्पल पोडकास्ट गुगल पोडकास्ट स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।